83.8 times
8. It's 7:30 a.m.
प्रश्न को सीधा उत्तर कार्यक्रम तो बहस हर एक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 मेगाहर्ज मा
वेरी गुड मर्निंग नमस्कार हार्दिक स्वागत है यहाँ संपूर्ण सुदूरपश्चिम प्रदेश को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्ज में कार्यक्रम तो बहस को पर्खाई में बस्त आदरणीय संपूर्ण श्रोता एवं तेरी फेसबुक लाइव हेन भाग हमी देश तथा विदेश में बसर ये हमें हेन भाई आदरणीय संपूर्ण दर्शक महानुभावर हार्दिक स्वागत एवं अभिवादन टकराने चाहूँ कार्यक्रम बस्त मनोराज तारुक रामी दुनू विभिन्न विषय में चर्चा परिचर्चा बहस छलफल कुराकानी कर यहाँ सब हर एक विषय वस्तु माथि हम चीरफार कर पच्लो समय हर एक विषय वस्तु माथि हम कुराकानी कर हर एक ठाव हमी ये प्रतिक्रिया आने ठाक खासगरी पच्लो समय ग्रामीण क्षेत्र भ्रष्टाचार भैया गांवपालिका नगरपालिक में धमाधम उपभोक्ता मार्फत चाहिँ काम भइरहेको र त्यहाँ आर्थिक अनियमितताले चाहिँ चरम बनाउन एउटा अवसर पाइरहेको भन्ने कुराहरू हामीका आएको छ। त्यस विषयमा हामी आगामी दिनमा चर्चा परिचर्चा बहस गर्छौँ भने तपाईँहरू सबैले थाहा छ सरकार मौन छ, सरकारले काम गर्न नसकिरहेको चौतर्फी गुनासो छ, जनता हैरान परेशान छ। विकास निर्माणको गति हेर्ने भने सुन्नेको गतिमा अगाडि बढिरहेको छ। सरकार कहाँ छ, सरकारले किन आँखा देखिरहेको छैन, किन कानमा तेल हालेर बसिरहेको छ, किन सरकारले काम गर्न सकिरहेको छैन त जनताको गुनासो भइरहेको छ। यतिखेर जनतालाई चाहिँ विकास निर्माणको झल्झल्को दिन नसकिरहेको सरकारले आफ्नै सेवा सुविधा र आफ्नै मौजमस्तीमै खर्चहरू बजेटहरू जसरी खर्च गरेर जनताले चाहिँ चौतर्फी आलोचना गर्न थालेका छन्। तर तपाईँहरू सबैलाई थाहा छ एकजना सन्त जो एकजना डक्टर यतिखेर चाहिँ जनताको सेवाका लागि आफूले पाएको तलबलाई चाहिँ बचाएर राखेर चाहिँ जनताको सेवा गर्न यतिखेर बझाङ पुग्नु भएको छ डाक्टर गोविन्द केसी। र डाक्टर गोविन्द केसीका विषयमा बेला बखतमा आलोचनाहरू भए, बेला बखतमा चाहिँ समर्थनहरू प्राप्त भए, तर वास्तवमै हामीले मूल्याङ्कन गर्ने हो भने कुनै डक्टर जनताका लागि यति अहोरात्र रूपमा चाहिँ पैदल यात्रा गरेर ग्रामीण दूर दराजमा पुग्न सक्छन् भने ती डक्टरको के स्वार्थ हुन सक्छ र वास्तवमा यो विषयमा पनि हामी चर्चा चर्चा बहस गर्छौँ भने पछिल्लो समय तपाईँहरू सबैलाई थाहा छ मुक्त कमैयाहरूले आन्दोलन घोषणा गरेका छन्। सरकारले चाहिँ लामो समय भयो तपाईँहरूलाई थाहा छ 2057 सालदेखि अहिलेसम्म हेर्ने भने मुक्त कमैया घोषणा भए, मुक्त घोषणा गरियो, तर मुक्त कमैयाहरूको अवस्था अहिले पनि झिउका त्यौँ छ। सरकारले भनौँ या बेला बगतमा उम्मेदवारहरू जो नेताहरू बने, जो मान्यहरू बने, तिनले चाहिँ बेला बगतमा मुक्त कमैयाका लागि ठुला ठुला योजना र घोषणा पत्र तयार पारे, तर ती मुक्त कमैयाको अवस्था, जीविकोपार्जनको अवस्था हेर्ने भने झिउको त्यौँ छ। र पछिल्लो समय वन क्षेत्रमा बसिरहेका मुक्त कमैया अब उहाँहरूलाई हटाउने र उहाँहरूलाई सूचना जारी गरिएको छ। यस परिस्थितिमा उहाँहरूको अवस्था के छ त, उहाँहरूले किन आन्दोलनको घोषणा गर्नुभएको छ, पुनर्स्थापना गर्न उहाँहरूले माग गरिरहनु भएको छ, तर अहिले जुन ठाउँमा उहाँहरू बसिरहनु भएको छ त्यो ठाउँबाट उहाँहरूलाई विचल्ली हुने गरेर जुन सूचना जारी गरिएको छ यो सूचनाका विरुद्धमा उहाँहरूले आन्दोलन घोषणा गर्नुभएको छ। हामी पहिलो चरणमा यतिखेर मुक्त कमैयाका यतिखेर आन्दोलन सङ्घर्ष समितिका संयोजक फिराम चौधरी हामीसँग हुनुहुन्छ, उहाँलाई वेलकम गर्न चाहन्छु। सम्भवतः लाग्छ मलाई सङ्केत प्राप्त भएअनुसार उहाँ नै हुनुहुन्छ सङ्घर्ष समितिका संयोजक फिराम चौधरी।
आन्दोलनको
घोषणा गर्नुभयो होइन पछिल्लो समय, अब
सरकारले मुक्ति भएको 18 वर्ष बित्न लाग्यो, केही पनि गर्न सकिएन, त्यही भएर अब पछिल्लो चरणमा हामी अब सशस्त्र आन्दोलनको लागि हामी घोषणा गरिसकेका छौँ सर।
तर त्यो आन्दोलनको औचित्य र आवश्यकता छ र भने फिरामजी तपाईँ भन्नुहोस् न, किनभने अहिले सरकारको निर्णय मान्दैन, सरकारले जे वही जारी गर्यो अर्थात् तपाईँहरूलाई सूचना जारी गर्यो त्यो सूचना नै मान्दैन भन्नु के अर्थ हो भन्नुहोस् त ठ्याक्कै।
अर्थ भनेको सर यहाँ
सुन्नुहोस्,
18 वर्ष मुक्तिको घोषणा गरिसकेपछि सरकारले 18 वर्षसम्म यो समय मुक्तलाई व्यवस्थित गर्न सकिएन, अनि यो पछिल्लो चरणमा यो दुईटाहै बहुमतको सरकार भइसकेपछि पनि समयहरूको व्यवस्था गर्न सकिएन अनि त्यसपछि हामीले यतिको दिनसम्म सरकार गठन भइसकेपछि अब सरकार पक्कै पनि हाम्रो केही न केही गर्छ भन्ने यति दिनसम्म हामी चुप लागेर बसिराखेका थियौँ तर पछिल्लो चरणमा एकैचोटि भूमि सुधार कार्यालय र मालपोत कार्यालयको हाकिम साहबले एकैचोटि 81 बैठक राखेर समय पुनस्थापना समितिको बैठक राखेर एकैचोटि होचोटालमा 35 दिनको सूचना काँस्नुभयो त्यो सूचना निकाल्नुभयो 35 दिनभित्र जुन कमैया जग्गा पाएका र नपाएका र काठ पाएका नपाएका कमैयाहरू चाहिँ सम्पर्कमा आयो भने ठिक छ नत्र त्यो 35 दिनभित्र कमैयाहरू यदि सम्पर्कमा आएनन् भने म लिस्टबाट हटाइदिन्छु भन्ने कुरा आयो नि त्यसपछि हाम्रो आपत्तिको
होइन तपाईँहरूले कार्यालयले तोकेको 35 दिनभित्र यदि तपाईँहरूले लगत बुझाउन सक्नु भएन अर्थात् तपाईँहरूले गर्न नसकेपछि त हटाउनु परेन भने त्यो नभएका नामलाई पनि कसरी पाल्ने भन्नुहोस् त कसरी दिने तपाईँहरूलाई सेवा सुविधा
मुक्ति गर्ने बेला सरकारले घोषणा गर्यो कति हामीलाई सम्झौता गरेका थियो 5 कट्ठा जग्गा दिने र घर निर्माणको लागि 10,000 रुपियाँ दिने र दास बास प्रत्येक घरको 1 रोजगार र स्वच्छ र यो शिक्षा निशुल्क दिने भन्ने सम्झौता गरेको थियो सरकार अनि त्यो पनि अहिलेसम्म खै त सरकारले केही पनि गरेका छैन हामीले यो दुई तिहाईको बहुमत भएर सरकार गठन भयो र सरकार अहिले चलिराखेछ कमैयाहरूको लागि खोइ केही पनि गरेका छैन त्यही भएर यतिको दिन 18 वर्ष भइसक्यो कमैयाहरूको आन्दोलन जहाँको चाहिँ छ अनि कमैयाहरूको स्थिति जहाँको चाहिँ छ त्यही पनि अगाडि बढेको छैन त्यही भएर सर अहिले अब पछिल्लो चरणमा चाहिँ सबभन्दा आपत्तिजनक कुरा के छ भने
अब यति सूचना जारी भएपछि आन्दोलनकै घोषणा गर्नुपर्ने धरनै दिनुपर्ने कारण चाहिँ के आएछ ठ्याक्कै भन्नुहोस् त किनभने तपाईँहरूले चाहिँ सरकारले गर्ने कार्यालयले गर्ने एउटा प्रक्रिया हो प्रक्रियामा त सबै आउनु पर्यो नि त सिस्टममा त आइदिनु पर्यो नि त फिरामजी तपाईँहरू भन्नुहोस् न अब सिस्टमै मान्दैन तपाईँहरूले यो गरे पनि मान्दैन त्यो गरे पनि मान्दैन हो केही लिकेजहरू भयो होला नि केही कमी कमजोरीहरू भयो होला नि सरकार पक्षबाट केही गल्तीहरू भयो होला नि बेला बखतमा गर्नु पर्थ्यो ढिला सुस्ती भएको होला त्यो उहाँहरूले पनि स्वीकार्नु होला यसपछि होइन तर एउटा कुरा नि आन्दोलनै गर्नुपर्ने सङ्घर्षै गर्नुपर्ने त्यति ठुलो सङ्घर्ष गर्नुपर्ने आवश्यकता हो र भने अहिलेको अवस्थामा
सुन्नुहोस् किनभने सरकारले यो 35 दिनभित्र यदि कुन कमैयाले आउन सकेन कुनै कमैया सबैको यहाँ घरबारै छैन बालबच्चा पाल्नलाई त बाहिर जानु पर्यो अनि बाहिर गएका मान्छे 35 दिनभित्र आएन भने लिस्टबाट हट्छ तपाईँको सरकारले के भन्छ भने कमैयाहरूको व्यवस्था हामी गर्छौँ भन्छ तर जग्गा दिने जग्गा छैन भन्छ किन छैन जग्गा ठुलै छ सरकारले खोज्नुपर्ने छैन हामीलाई भन्नुहोस् हाम्रो बस्तीमा कमैयाहरू बसेर सरकारको जग्गा अगोती राखेका छन् सरकारले खोज्नुपर्ने छैन त्यही जग्गा गएर बारम्बार पुनस्थापना समिति गएर त्यो जग्गाको बाउन्डरी गरेछ अझैसम्म त्यो भूमि सुधार कार्यालयले भन्छ जग्गा छैन किन छैन जग्गा कमैयालाई दिने चाहियो भने यो सरकारले 1 महिनामा कमैयाको समस्या समाधान हुन्छ
भने दिएको ठाउँमा पनि तपाईँहरूले बस्न नचाहेको हो त्यसो भए फिरामजी किनभने तपाईँलाई थाहा छ कैलालीमा पहिचान भएका 8,910 जना मुक्त कमैया मध्ये 7,818 जनालाई त सरकारले सार्वजनिक जन पुनस्थापना गरिसकेका छन् त सार्वजनिक जग्गाहरू दिएर होइन अब कति रहेर लगभग लगभग तपाईँको 500 पनि लगाएन भनौँ 400-450 या भनौँ
होला होला त्यो सरकारको डाटामा होला सरकारको डाटामा त्यो होला हाम्रो डाटामा 1669 समयहरू परिचय पत्र पाएर कोही परिचय पत्र नपाएका भित्र कोही जग्गा नपाएका छन् कोही काठ नपाएका छन् 1669 अझै बाँकी छन् अनि परिचय पत्र पाउन पनि बाँकी त्यही भित्रैका छन् सुन्नुहोस् अनि तपाईँहरू आफै हेर्नुहोस् न
होइन सरकारले पत्ता लगाएको जो चाहिँ तपाईँ एउटा कुरा भन्दिनँ फिरामजी जस्तो यो पछिल्लो समय जुन सरकारले डाटा निकाल्यो 2058-57 सालमा जुन उहाँहरूले पुनस्थापना गर्नुभयो तपाईँहरूलाई मुक्त घोषणा गर्नुभयो त्यसपछि जुन पत्ता लगाएको कैलालीको मुक्त कमैयाको यकिन डाटा ठिक होइन तर अवैध रूपमा पनि त्यतिखेर तपाईँहरूले माग गर्दा चाहिँ उहाँहरूले दिनुभयो ल ठिकै छ थप्नुहोस् भन्नुभयो थपिदिनुभयो सरकारले त्यो त गल्ती भयो होला नि त कहीँ कतै सरकारले पनि त डाटा कलेक्सन गर्दा गल्ती गरेका छ भन्ने त ठम्याइहरू हुन थालेका छन् यतिखेर हामीलाई पनि रिपोर्टहरू प्राप्त भएको छन् हेर्नुहोस् फिरामजी
तर अहिले पनि तपाईँको म आज सुनिराखेको छु कुरा हिजोदेखि म के सुनिराखेको छु भने सरकारले त्यति बेला पुनस्थापना समितिको निर्णयले 6 जनालाई फिल्डमा पठाएको छ के कति कमैयाले के पाएको छन् के पाएको छैनन् कति बाँकी छन् के परिचय पत्र पाएको छन् पाएको छैनन् त्यो तथ्याङ्ग लिनलाई फिल्डमा पठाइराखेको छ अझै पनि आफू विश्वास नगरेर आज के सुनिरहेको छु भने समन्वय समितिको अध्यक्ष र मालपोटको हाकिम र वन विभागको हाकिम र मुख्यमन्त्री को को फिल्डमा जाँदैछन् अरे, त्यो फिल्डमा जाने अर्थ केही छैन हाम्रो तर्फबाट। हामी देखिरहेका छौँ, डाटा आइराखेको छ, त्यही डाटा हेरेर त जुन तमैयाले जग्गा
होइन दोहोरो तेह्रो पनि त छ नि त। फेरामजी तपाईँले देख्नु भएको छ, घर पनि किनिया छ, जमिन पनि ठाउँ ठाउँमा लिया छ, अनि ती मुक्त कमैयाहरूलाई चाहिँ फेरि जमिन चाहिनुपर्ने कारण के भन्नुहोस् न, किनभने त्यो त तपाईँहरूले पनि बुझिदिनु पर्यो क्या।
होइन सर, आइसकेकालाई हामी भनेका छैनौँ, दोबारा जग्गा दिए भनेका छैनौँ, कुनै कमैयाको यस्तो ठाउँमा जग्गाको इच्छा काटे छ, नदीको बगरमा नदीले काटिसकेछ, तपाईँ आउनुहोस् चौमालाको देवकटला शिविरमा पाँच छ जनाको जग्गा नदीमा छ, खोलामा छ, त्यो ढुङ्गै ढुङ्गा छ, त्यही भनिराखेको छन्, त्यही गएर त्यो सदुपयोग गर, अनि ढुङ्गामा के गर्छन् कमैयाहरू, त्यो भन्नुहोस् न। तपाईँ जानुहोस् एकटा नगरको यो तपाईँ चुहा नगरपालिका जम्की चुहा नगरपालिकाको एकटा नगरमा जानुहोस्, कमैयाहरू आफै त्यहाँको राजनैतिक दलले सहमति गरेर कमैयालाई बसाएका छन्, त्यहाँ दुई तिनचोटि यो स्थापना समिति गएर अनुगमन गरेछ, औनदी गरेछ, त्यही पनि आज भूमि सुधार हाकिमले त्यो जग्गा उपलब्ध गराइसकेका छैन। अनि तपाईँको त्यस्तै तमान बस्ती छन्, टिकापुरको शक्तिनगर छ, अनि भजनीको छ, तपाईँको यो उदासीपुर कमलरिया बस्ती छ, मसुरियाको चाहिँ सालघारी छ, त्यस्तो त्यस्तो बाउन्डरी दुई दुई तिनचोटि भूमि सुधारको हाकिम गएर आफै बाउन्डरी लिएछ, अनि त्यो जग्गा किन उपलब्ध गर्छ।
होइन, सरकारले दिएको ठाउँमा नजाने भनेर तपाईँले किन यसरी अडान लिनु भएको फिरामजी, किनभने तपाईँले जङ्गलमा बस्नु भएको छ, अतिक्रमण गर्नुभएको छ, जङ्गल मासिएको छ, होइन त्यो 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 क्षेत्रमा त बसिदिनु भएन नि त, किनभने सरकारले त एउटा नीति बनाउला, अब किनभने पुनस्थापना गर्ने कुरामा तपाईँहरूलाई सरकारले जहाँ दियो त्यहीँ जानुपर्ने होला, अब तपाईँहरू यहाँ पनि जान्न त्यहाँ पनि जान्न यहीँ दे हामी यहीँ बस्छौँ, यो किसिमको अडान किन राख्नुभयो तपाईँहरूले।
सुन्नु ठिक छ, त्यो सरकारले जुन भूमि बैङ्कबाट 2 लाख रुपियाँको बराबरको जग्गा किनेर दिने भनेको छ नि, सुन, त्यो 2 लाखको जग्गा तपाईँ आफै सोच्नुहोस्, सरकारले अहिले नेपाल सरकारले के गरिरहेको छ भने राजस्व उठाउनलाई जमिनको रेट कति बनाएको छ, सरकारी मूल्य कति बनाएको छ, जो कि जुन जमिन 1 लाखमा बिक्रिरहेको छ त्यो जमिनको मूल्य 5 लाखको तोकेको छ राजस्व उठाउनलाई, अनि 5 लाखको कठ्ठाको जमिन सरकारले कमाएको लागि 2 लाख रुपियाँ पठाउने, अनि उहाँ
जस्तो फिरामजी अहिले तपाईँहरूले आन्दोलनको घोषणा गर्नुभएको छ, अब आन्दोलनले जस्तो रूप लिन्छ भनेर तपाईँहरूले सोचिरहनु भएको छ, त्यो समय परिस्थिति हो र अहिले भने, किनभने मान्छेहरू सबै काममा व्यस्त हुनुहुन्छ, उहाँहरूले जीविकोपार्जन गर्नुपर्ने छ, सरकारले जुन तपाईँहरूले अहिले भन्दै हुनुहुन्छ पुनस्थापनासँगै हामीलाई चाहिँ आर्थिक रूपमा सबल हुने कुरा, होइन जीविकोपार्जन गर्ने कुराको हामीलाई सिपहरू चाहिन्छ भनेर तपाईँहरूले भन्दै हुनुहुन्छ, त्यसो भए अहिलेसम्म सरकारले केही पनि दिन सकेन मुक्त कमैयाहरूलाई,
सरकारबाट त्यस्तो सुन्नुहोस् सबैले चाहँदैन, जुन गर्न सक्ने मान्छे उनलाई चाहिँ नि शुल्कमा कुनै पनि झिटो नराखिकन ऋण उपलब्ध कहीँ गराछ देखाइदिनुहोस्, अनि तपाईँ त्यसपछि सरकारले यदि जुन मान्छे जुन कमैया सशक्त छ जुन बाटो बाटो छ त्यो मान्छे ऋण खोजिरहेछ, त्यो जुन काम गर्न गर्छु भन्ने सोच छ तर आफूसँग आर्थिक छैन, त्यस्तो व्यवस्था गरोस् सरकार, अनि तपाईँको यो जुन 2 लाख बराबरको जग्गा किनेर दिने भनिरहेको छ, हामी कैलाली जिल्लाभरि घुमिरहेको छौँ, 2 लाखमा कुनै ठाउँमा 1 कट्ठा जमिन आउँदैन हेर्नुहोस्, अनि 2 धुर 3 धुर मात्रै तपाईँ आफै सोध्नुहोस् कैलालीमा सोध्नुहोस् कहाँ छ जमिन, तिटो नदी कटानमा छ 1 लाख रुपियाँ कट्ठा 2 लाख रुपियाँ कट्ठा, तिटो डुबानमा छ, अनि डुबानमा दिएपछि फेरि सरकारले तपाईँ भन्छ किन लियो यस्तो ठाउँमा।
तर तपाईँहरू नेता बन्नलाई मात्रै यति ठुलो आन्दोलन गर्नुहुन्छ क्या फिरामजी, तपाईँहरू आफू माथि चढ्ने ठुला ठुला नेताहरूसँग बस्ने कोठामा गएर चाहिँ बार्गेनिङ गर्ने आफ्नो चाहिँ जमिन बनाउने, तर वास्तवमै जो मुक्त कमैयाहरू छन् नि जो ग्रामीण क्षेत्रमा छन् जो गाउँ बस्तीमा बसेका छन् तिनको अवस्था जिउका तिउँ छ, तिनलाई मतलबै छैन, हो यस्तो साँचो हो, तपाईँहरूलाई मात्रै भनौँ न एउटा गिद्धी दृष्टि भन्छ क्या, तपाईँहरूको मात्रै ध्यान कताबाट आउँछ कताबाट खाने कसरी म चाहिँ बलियो बन्ने भन्ने चाहिँ नेताहरूको लाग्दो होला, तपाईँहरू जो नेतृत्व गरिरहनु भएको छ तर उनीहरूलाई मतलब छैन, जेला गरेका छ होइन दिनदहाडी गरेका छ, उहाँहरूले चाहिँ लेबरी गरेर खाइरहनु भएको छ, रिक्सा चलाइरहनु भएको छ, तपाईँले देख्नु भएको छ ठेलागाडाहरू चलाइरहनु भएको छ, चाउमिनहरू बेचिरहनु भएको छ, त यो यो परिस्थिति तपाईँहरू बुझ्नुहुन्न, तपाईँहरू नेता बन्नलाई गर्दै हुनुहुन्छ हो,
सुन्नु सुन्नु बाध्य छ, त्यो नगरेपछि बालबच्चा भोको मर्दैनन्, तपाईँ सुन्नु व्यवस्थै छैन, अनि कुनै व्यवस्थै छैन, उसलाई जग्गै छैन घरै छैन, अनि त्यो मजदुरी गर्नु परेन बालबच्चा भोकै राख्ने सरकारले जिम्मा लिनुपर्छ,
होइन तपाईँहरू बार्गेनिङ गर्नुहुन्छ नि त, मसँग यति मुक्त कमैया छ मलाई यो पद चाहियो, तपाईँहरूको आन्दोलनमा म मुक्त कमैयाहरू लिएर आउँछु मलाई यति पैसा दिनुहोस् भन्नुहुन्छ हुँदैन, नढाटिकन भन्नुहोस् है जनतालाई फेरि भिरामजी,
त्यो मलाई मतलब छैन पैसा काटेको मतलब छैन मलाई।
हैन तपाईहरु बार्गेनिङ गर्नुहुन्छ, जस्तो यो आन्दोलनको घोषणा गर्नुभयो, आएपछि कर्मचारी या सम्बन्धित निकायले थमथमाउनलाई, ल हजुर फिरामजी तपाईँ वार्तामा आउनुहोस्, तपाईँले यस्तो नगर्नुहोस्, तपाईँ यति पैसा लग्नुहोस् भनेर भनेको छ कि छैन तपाईँलाई भन्नुहोस् त। धेरै गुणासोहरू आएको छ नि तपाईँको, मलाई म्यासेज आएको छ हेर्नुहोस् अहिले।
सुन्नुहोस् योभन्दा अगाडिका नेताहरू भने होलान्, तर मैले त्यो
पशुपतिजी तपाईँ अनि कयौँ नेताहरूको नाम म कहाँ आएको छ, म नाम भनिदिउँ, अर्को नेताको पनि नाम भनिदिउँ, म कतिजनाको हुनुहुन्छ तपाईँहरू हेर्नुहोस्। यो अर्को नाम आएको छ म कहाँ कि पछिल्लो समय तपाईँहरूले जुन इन्द्रबहादुर चौधरी, यति धेरै नेताहरूको नाम आएको छ जो चाहिँ पैसामा बार्गेनिङ गर्नुहुन्छ, हो कि होइन भन्नुहोस्।
सुन्नुहोस् कुनै कमैयाको नाममा यो एनजिओ आइएनजिओ चलाउने मान्छे होलन्, त्यो रुपियाँ मागे होलन्, त्यो छैन। मलाई सोध्नुहोस् म कमैया हुँ कि होइन, तपाईँ मान्नुहुन्छ भने तपाईँ मलाई अहिले बोलाउनुहोस्, म अहिले धनगढीमा गएर म आफ्नो रातो कार्ड देखाउँछु म कमैया हो कि होइन।
होइन शक्तिका भरमा पनि त, पहुँचका भरमा पनि त कैयौँले गरिबीको कार्ड पाउने मुक्तिको कार्ड नपाउन सक्छन् भने पाएका छन्, यहाँ हुने खानेले जे पनि पाएछन्। तर आम गरिब किसान जो चाहिँ अहिले पनि हेर्नुहोस् मुक्त कमैयाहरूलाई मतलब छैन, जे छ छ, भए बसौँ नभए डेरामा बसौँ, भए हुन्छ आफन्त कहाँ गएर बसौँ, नभए जङ्गलकै किनारमा गएर बस्नु भएको छ, तर सरकारले केही गर्न सकेन। तर तपाईँहरू नेताहरू मुद्दा उठान गर्नुहुन्छ, बार्गेनिङ गर्नुहुन्छ, काठमाडौँमा घरेडी बनाउनु भयो होला सम्भवतः।
हाम्रो बरेपुरको चौराहामा हेर्नुहोस् हाम्रो घर कति छ अनि जग्गा कति छ, त्यो तपाईँ आफै यकिन गर्नुहोस्। मेरो कैलाली यो अधिराज्यभरि मेरो बाउबाजेको नाममा कहीँ जग्गा छ कि, त्यो हेर्नुहोस्। यदि छ भने म आफ्नो पाँच कट्ठा जमिन यो नदीको बगरको पनि म सरकारले हस्तान्तरण गरिदिन्छु। तब म यति पनि भन्न चाहन्छु, तपाईँ सुन्नुहोस्, यदि कमैयाहरूले मजदुरी गरेनन् भने भोलि भोक मर्छन्, सरकारले दिन्छ यहाँ कसैको हेर्छ? कुनै अहिले सेती अञ्चल अस्पतालमा हाम्रो मान्छे गयो भने त्यहाँ एक रुपियाँको औषधि पाइँदैन, पैसा दिनुपर्छ त्यहाँ जग्गा मान्छे औषधि नगर्न सकेर मान्छे।
किन किन तपाईँलाई आरोप लाउँछन् त मुक्त कमैहरूले, मलाई भन्नुहोस् त। मुद्दा उठान गर्छन् नेताहरूले आफू माथि बढ्नलाई, पैसा खानलाई, गाडी किन्नलाई मात्र हो भन्छन् नि, किन भन्छन् त? मुक्त कमैबाट म कहाँ म्यासेज आएको छ हेर्नुहोस्, भन्छन् उहाँहरूले पनि बेला बखतमा। म धेरै कार्यक्रममा जान्छु, तपाईँलाई थाहा छ, नवराधानु हरेक कार्यक्रममा पुगे हुन्छ, सोध्नु होला।
हो व्यवस्था भइसके मान्छे होलान्, तिनीहरू त्यो चाहन अरूको हेर्दैनन्, आफूलाई भएपछि भइहाल्यो, त्यस्ता मान्छे हुन् त्यस्ता भन्ने होला। हाम्रो आफ्नो पनि घरमा छैन र अरूको, हामी जिल्लाभरिको बस्तीमा जाँदाखेरि मान्छेको यहाँ मुख्य कमाइहरूको कस्तो हालत छ। तपाईँको यो सरकारले के गरेछ भने 2057 सालमा रातो कार्ड निलो कार्ड दिएका कमाइहरूलाई पनि 2072 सालभन्दा अगाडि 2068 हो कि 70 सालमा 173 कमाइहरू कार्ड छँदा छँदै पनि तिनलाई लिस्टबाट हटाइदिएको छ। तिनीहरूको घरमा जानुहोस्, चारवटा ढोका छ, ढोकाको ठाइँ छैन, जुन बाटो यताबाट बसेपछि उताबाट निस्कने बाटो छ। तिनीहरू खानाको लागि अनि बाहिर जाँदैनन् काम गर्न, तिनलाई आन्दोलन गर्ने हो कि? आन्दोलन गर्न गएपछि यहाँ बालबच्चा भोकै बस्छन्।
तर यस्ता आन्दोलन धेरै भएको छ नि फिरामजी, तर आन्दोलनको कुनै निष्कर्ष निस्किँदैन तपाईँहरूले उठाएको आन्दोलनको अहिलेसम्म मलाई उपलब्धि भन्नुहोस् त ल ठ्याक्कै। किनभने बेला बगतमा हरेक वर्ष 2072 सालमा उठ्यो, 75 सालमा अहिले तपाईँहरू हुनुहुन्छ, होइन 74 अघिल्लो साल पनि उठेको थियो, त्योभन्दा अघिल्लो साल पनि हरेक वर्ष तपाईँहरू आन्दोलन गर्नुहुन्छ, तर यो बार्गेनिङको आन्दोलन हो, अर्थात् तपाईँहरूले मोल मलाईको आन्दोलन हो भनेर भन्दा हुन्छ कि हुँदैन? अनि तपाईँहरूको आन्दोलनको औचित्य भएन नि त, किनभने यति धेरै आन्दोलन गर्दा उपलब्धि त पाउनु पर्यो नि त, खै त मुक्त कमैयाले पाएको कुरा
उपलब्धि नभएर त आन्दोलन हुन्छ नि? उपलब्धि नभएर आन्दोलन हुन्छ? सुन्नुहोस् न, 35 दिन सूचना काट्यो अनि 35 दिनमा हामीले बल्ल बल्ल 80 डाटा पुग्न सक्यौँ, हामी पनि साथ पाइराखेका छैनौँ 35 फुट सत्ताको उसमा, अनि आन्दोलन हुँदैन, सरकारले कामै अगाडि बढाएको छैन। तपाईँ सोध्नुहोस् यो सरकार भइसकेपछि कमैया कतिवटा कमैयालाई जग्गा दिया छ र कतिवटा कमैयालाई
होइन त्यो जाउँला, त्यो ठुलो कुरो भएन। हेर्नुहोस् अब फिरामजी, यो आन्दोलन त्यसो भए कति दिनमा तपाईँहरूले चाहिँ फिर्ता लिनुहुन्छ?
अब सरकारले यदि सबभन्दा पहिला हाम्रो सरकारले 35 दिने सूचना केही नभए पनि यो असार मसान्तसम्म यसको ध्यान राख्नुपर्छ।
यदि राख्नु भएन, यदि राख्नु भएन उहाँहरूले,
यदि राख्नु भएन भने आन्दोलन गर्छौँ।
आज त्यसो भए धरना दिँदै हुनुहुन्छ होइन?
धरना त आज होइन सर, आज हामी
ज्ञापन पत्र बुझाउँदै हुनुहुन्छ,
ज्ञापन पत्र बुझाउने योजना छ।
भोलि धरना बस्नुहुन्छ त्यसो भए?
भोलि अब धरना बस्छौँ या सरकारवालासँग छलफल गर्छौँ।
तर मान्छेहरू आउलान् त, मुक्त कमैयाहरू काम गर्न छोडेर तपाईँहरूको यो कार्यक्रममा आउलान्, आन्दोलनमा आउलान्?
अनि कति चाहियो देखाइदिउँ हजुरलाई, जिल्लाभरिको कमैया चाहियो भने जिल्लाभरिको कमैया पनि उतार दिन्छौँ त्यहाँ। अहिले किनभने हामी आज म हिजोदेखि मैले सबैले जानकारी गरिरहेको छु, एक बस्तीबाट 3-4 मात्रै आउनुहोस्, तपाईँ आउनु पर्दैन, यसो शान्तिपूर्वक जाउँला, अनि शान्तिपूर्वक गएर मन्त्रीहरूलाई अनि ठुला सरकारहरूलाई तिनीहरूलाई ज्ञापन पत्र बुझाउँला, त्यो खालि हामी पहिलाको जस्तो हो हल्ला गरेर अनि आन्दोलन त्यस्तो गर्ने होइन कि शान्तिपूर्वक गएर अनि केही नभए पनि 100-150 मान्छे 80-90 मान्छे हामी पक्कै आउँछौँ आज।
तर मुक्त कमैयाहरूले धेरै नेतालाई जिताए नि त, नेताहरूले केही पनि गर्दैन नि त तपाईँहरूको लागि।
हो त्यो हो, हाम्रो मुक्त कमैयाहरूले पनि मुक्त कमैका नेता पनि संसद भए, सभासद भए, मन्त्री भए, तर त्यही पनि अझै पनि मन्त्री भइसकेपछि संसद भइसकेपछि कुनै अर्थै हुँदैन, कुनै पुरै हुँदैन। त्यही भएर त्यो अन्तिम चरण हो, अब यो चरणमा भएन भने अब सरकारले त्यो पनि अब त्यस्तो आन्दोलन त हामी गर्नेवाला चाहने छैनौँ। शान्तिपूर्वक आन्दोलन गर्ने भनाइ हो हाम्रो, सरकारले त्यो अन्तिम सूचना चाहिँ थप असार मसन्तसम्म गरिदिनुपर्छ
भन्ने तपाईँहरूको भनाइ हो होइन?
हजुर हजुर सर।
अहिले के छ मुक्त कमैहरूको समस्या, किनभने सम्बन्धित निकायले सुन्दैछ भने, किनभने गरिब बस्तीहरू देख्न सकिन्छ, तपाईँलाई थाहा छ राम्रोसँग, जङ्गलको किनारमा बस्नु भएको छ, खोलाको किनारमा तपाईँहरू बसेर अहिले जीविकोपार्जन गर्दै हुनुहुन्छ, कैयौँको घरमा बत्ती छैन, बिजुली छैन, होइन, उहाँहरूले भन्नुहुन्छ बेला वक्तमा लाल पूर्जा छैन, हेर्नुहोस् होइन, त्यही पनि अहिले पनि उहाँहरूले धेरै नेताहरूले गरिरहनु भएको होला। अब अहिलेको अवस्थामा मुक्त कमैलाई गर्नुपर्ने यो तपाईँहरूको आन्दोलन छँदैछ, केही प्राविधिक कारणहरू होला, अब उहाँहरूले गर्नु होला, यो 35 दिने सूचनाभित्र तपाईँहरूले पनि चित्त बुझाउनु होला, या केही म्याथ थप होला, तपाईँहरूले भने जस्तै असारसम्म होला नहोला त्यो एउटा परिस्थिति होला। तर एउटा कुरा फिरामजी, अहिले मुक्त कमैयाहरूका लागि गरिनुपर्ने या गरिदिनुपर्ने सरकारले के, तपाईँहरूले चाहेको कुरा के, खास गरी यो समस्याको कुरा गर्दैछु मैले, जीविकोपार्जन गर्ने कुरामा, क्या मैले बालबालिकाको शिक्षा दीक्षा कुरा, विद्यालयका कुरा गर्दैछु म।
हाम्रो जुन कमैयाहरूको यो कार्ड पाइसकेका कमैयाहरू छन् जग्गा उपलब्ध होस् तिनीहरूलाई, जुन बस्तीमा जग्गा तपाईँको कब्जा आफै गरेर कमाइहरू खाइराखेछन् ती जग्गा चाहिँ नापोस्, अनि जुन खरिएका छन् गाउँ बस्तीमा छन् ती कमाइहरूले ल्याएर चाहिँ खरिद गरेर जमिन दिनुपर्छ, अनि त्यो जमिन खरिद जमिन दिनको लागि सरकारले थप 7 लाख रुपियाँको माग हो हाम्रो। त्यो 2 लाखको जमिनमा कमाइएको न घर, न चारा, न टोइलेट, न नलका, न एउटा कुनै सरकारी लगाउने ठाउँ हुँदैन सर। त्यस कारण मात्रै हो हाम्रो यो आन्दोलन, किनभने तपाईँको जग्गाको मूल्य अहिले सामान्य जग्गा भात खाने जग्गा 5 लाख रुपियाँ पुग्यो, अनि बाटो भएको जग्गा चाहियो कमाइहरूले घर बनाउनलाई, बाटो भएको जग्गा चाहियो, अनि 2 लाखको जमिन आउँछ बाटो भएको, तपाईँ आफै सोच्नुहोस्, हाम्रो सरकारलाई सुनाउनुहोस्। अनि त्यसपछि स्वास्थ्य, रोजगार अनि शिक्षा, त्यो कुनै पनि ग्यारेन्टी छैन, पहिला फुकेको थियो सरकारले, रेडियोमै फुक्यो कमाइहरूको बच्चा स्वास्थ्य शिक्षा निशुल्क प्राप्त गर्ने, 10 सम्म के अरे पढाइ निशुल्क गर्ने, त्यो पनि भएन। अहिले अहिले बच्चाहरू 5 देखि माथि 6 देखि टिचिज राखेको छन्,
होइन, नेताहरूलाई भन्नु पर्यो नि त, नेतालाई जिताउनु भएको छ, नगरपालिकाका मेयर बनाउनु भएको छ तपाईँहरूले, अनि गएर भन्न सक्नुहुन्न फिरामजी?
भनिराखेको छु, त्यही भएर केही सुनवाई नभएर यो अन्तिम बाध्य लागेर हामी हाम्रो रहर होइन सर, भोकै हाम्रो खल्तीमा 1 रुपियाँ छैन, त्यही पनि हामी
हजुर। थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समय दिनुभयो फिरामजी, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, थ्याङ्क यू सो मच।
हजुर,
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो फिराम चौधरी हुनुहुन्थ्यो, मुक्त कमैया सङ्घर्ष समितिका संयोजक हुनुहुन्थ्यो, आन्दोलनको घोषणा गरिएको छ मुक्त कमैयाहरूले, मुक्त कमैया घोषणा गरेको आज 18 वर्ष पुगिसक्दा समेत अहिलेको अवस्थामा जुन किसिमको चर्चा परिचर्चा र बहस भएको छ, र पछिल्लो समय उहाँहरूले सङ्घर्ष कार्यक्रमहरू बाहिर ल्याउनु भएको छ, यस विषयसँग सम्बन्धित रहेर हामी कुराकानी गर्दैछौँ। कुराकानीका लागि सम्भवतः लाग्छ प्राविधिक मित्रले एकछिनपछि सम्भवतः लाग्छ मलाई सङ्केत दिँदै हुनुहुन्छ, हामी अन्य विषयवस्तुमाथि पनि कुराकानी गर्दैछौँ। यहाँहरू सबैलाई थाहा छ, खास गरी हामी मन्त्रीज्यूसँग पनि यो विषयलाई लिएर कुराकानी गर्दैछौँ, उहाँहरूले आन्दोलनको घोषणा गर्नुभएको छ, जनताको जनप्रतिनिधिहरूको ध्यान आकर्षण हुनुपर्छ, र जनताका जनप्रतिनिधि अब कुर्सीमा मात्रै होइन, जनताको घर दैलोसम्म पुग्नुपर्छ, हेर्नुहोस्, जनताको घर दैलोसम्म पुग्नका निम्ति उहाँहरूले चाहिँ जनताको समस्यालाई बुझिदिनुपर्छ र समस्याको समाधान गरिदिनुपर्छ भनेर हामीले निरन्तर खबरदारी गर्दैछौँ। सम्भवतः लाग्छ यतिखेर प्राविधिक मित्रले मलाई सङ्केत दिनुभएको छैन, कार्यक्रममा हामी छोटो कमर्सियल ब्रेकमा जान्छौँ, ब्रेक पछि यसै विषयमा चर्चा परिचर्चा बहस गर्छौँ। आदरणीय श्रोता पनि यहाँहरू सम्पूर्णलाई स्वागत छ, कार्यक्रम तातो बहस हुँदै रहन्छ, बडो हैरान परेशान बनाए हाम्रा गेस्टहरूले मलाई, किनभने हामीले जुन गेस्टको समय लिएका थियौँ उहाँले टेलिफोनै उठाइदिनु भइरहेको छैन भने, अर्का गेस्ट जसलाई हामीले टाइम मागेका थियौँ उहाँको पनि फोन स्विच अफ छ, बडो तनावग्रस्त अवस्थामा यतिखेर बझाङमा जुन चाहिँ डाक्टर गोविन्द केसी पुग्नु भएको छ, उक्त विषयलाई म जोड्न खोजिरहेको छु, यतिखेर स्थानीय नेतालाई मैले जोडेको छु, खास गरी पछिल्लो समय यस विषयमा रहेर हामी कुराकानी गर्दैछौँ, मेन बहादुर कुँवर हुनुहुन्छ बझाङका नेता, उहाँलाई म वेलकम गर्न चाहन्छु, र खास गरी उहाँहरूको गाउँमा यतिखेर डाक्टर गोविन्द केसी पुग्नु भएको छ, हामीले डाक्टर सन्दीप ओखेडालाई जोड्ने प्रयास गरेर गरिरहेका छौँ। म उहाँलाई टेलिफोन घुमाइरहेको छु स्टुडियोबाटै भने प्राविधिक मित्रले यतिखेर मिनबहादुर कुमारलाई जोड्नु भएको छ, उहाँलाई वेलकम गर्छु। मिनबहादुरजी यहाँलाई स्वागत छ दिनेश एफएमको यो तातो बसमा।
धन्यवाद।
यतिखेर बझाङमा डाक्टर गोविन्द केसी पुग्नु भएको छ होइन?
उहाँ गोविन्द केसी पुग्नु भएको भन्ने खबर अस्ति अपुष्ट रूपमा दुई चार दिन अगाडि हामीले सुनेका छौँ। उहाँ चितथड गाउँपालिकाको त्यहाँ प्राथमिक स्वास्थ्य केन्द्र छ, त्यहाँ देउलेखमा बजारमा, त्यहाँ चाहिँ उहाँ पुगेर अब बिरामीहरूको उपचार गरिराख्नु भएको छ भन्ने सुन्नमा आएको थियो।
भने यसरी डाक्टर गोविन्द केसी जनताका सेवाका लागि जसरी ग्रामीण क्षेत्रसम्म पुगिरहनु भएको छ, यसलाई यहाँहरूले कसरी हेर्नु भएको छ? तपाईँहरू त त्यहाँको प्रभावशाली नेता हुनुहुन्छ, स्थानीय नेता पनि हुनुहुन्छ, हेर्नुहोस्, यो त राम्रो सन्देश हो नि होइन? यसलाई त सबैले मिलेर सपोर्ट गर्नु पर्यो नि त। डाक्टर गोविन्द केसी जस्तो एउटा साधकी सन्त मान्छे जनताको सेवाको लागि उहाँ ग्रामीण क्षेत्रसम्म पुग्नु भएको छ होइन? मैले डाक्टर सन्दीप ओखेडालाई जोड्ने प्रयास गरिरहेको छु। केही उहाँहरूले गरिरहेको कामको विषयमा, जस्तो हाड जोड्नी नसाको रोगका बिरामीहरूलाई उहाँले आफै औषधि बोकेर झोलामा बोकेर उहाँ चाहिँ बझाङसम्म पुग्नु भएको छ पैदल यात्रा गर्दै, यहाँले के भन्नुहुन्छ सर? यस्तो यस्तो एकजना सन्त नेताको रूपमा, सन्त भनौँ न, डाक्टर त्यहाँ पुग्नु भएको छ, यहाँले के भन्नुहुन्छ मिनबहादुरजी?
डाक्टर गोविन्द केसी उहाँ यो देशको एउटा चर्चित होइन, एउटा स्वास्थ्य सम्बन्धी एउटा अभियन्ता जस्तो बनिराख्नु भएको छ उहाँले पछिल्लो चरणमा आएर सन्दर्भमा। त्यसैले उहाँले यो चिकित्सा शिक्षा सम्बन्धमा र यो अरू विभिन्न विषयहरूमा ग्रामीण क्षेत्रमा विशेष गरी जनताको स्वास्थ्यसम्म सरल पहुँच कसरी हुन्छ भन्ने विषय उहाँले जो अभियान चलाउनु भएको छ होइन, त्यसमा धेरै कुराहरू पोजिटिभ छन् र नेपाली जनताको पक्षमा छन् उहाँका मागहरू होइन, उहाँका कुराहरू। त्यसैले उहाँलाई त्यही सन्दर्भमा हामी लिएका छौँ र कतिपय विषयमा फेरि
ओके, तपाईँसँगै मैले यतिखेर सन्दीप, डाक्टर सन्दीप ओखेडालाई मैले जोडेको छु। बडा मोबाइलबाट धेरै कष्ट दिनुभयो, उहाँले धेरै दुःख दिनुभयो, यतिखेर मैले उहाँलाई जोडेको छु। डाक्टर सन्दीप ओखेडा हुनुहुन्छ बझाङबाट, उहाँलाई वेलकम गर्छु। सन्दीप सर यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
हजुर धन्यवाद सर, धन्यवाद।
तपाईँको टेलिफोनै उठेन, आधा घन्टा भयो मैले टेलिफोन गर्न लागेको, समय दिनुभएको थियो डाक्टर साहबले, किन टेलिफोन उठाइदिनु भने व्यस्त हुनुहुन्थ्यो?
हजुर सर, अलिकति व्यस्त भयो सर।
यतिखेर डाक्टर गोविन्द केसी बझाङमा हुनुहुन्छ, तपाईँलाई मैले जोड्नलाई बडो तनाव भयो मलाई। अब भन्नुहोस् ठ्याक्कै डाक्टर गोविन्द केसी अहिले के गर्दै हुनुहुन्छ? हाड जोड्ने नसा रोगका बिरामीहरूलाई उपचार गर्न बझाङको देउले भनौँ न ठाउँमा पुग्नु भएको छ होइन, बित्थल गाउँपालिकामा पुग्नु भएको छ। भर्खरै हामीसँग नेताजी पनि हुनुहुन्छ, मिनबहादुर जी पनि हुनुहुन्छ, कुँवरजी होइन, अन्य नेताहरूलाई पनि हामीले त्यहाँका गाउँपालिकाको अध्यक्षलाई पनि मैले हिजो काठमाडौँ हुनुहुन्छ उहाँलाई फोन गराएको थिएँ तपाईँको गाउँमा पुग्नु भएको छ भनेर। अब सन्दीप सर, डाक्टर साहब यो विषयमा भन्दिनँ, खास गरी उहाँ यतिखेर के गर्दै हुनुहुन्छ बझाङमा डाक्टर गोविन्द केसी?
सर म पनि आज अलिकति जिल्लाभन्दा थोरै बाहिर भएर सर, मैले पनि ठ्याक्कै अहिलेको करेन्ट सिचुएसन चाहिँ मलाई पनि ठ्याक्कै जानकारी भएन सर।
होइन करेन्ट भने अहिलेको अहिले होइन कि, उहाँले एक दुई दिनदेखि के गर्दै हुनुहुन्छ, जनताको सेवा कसरी गर्दै हुनुहुन्छ भने मैले
होइन, त्यो त अब एकदमै सरले अब बिहानदेखि बेलुकासम्म नै भनौँ न, बिहान 7-8 बजेदेखि नै लिएर बेलुकासम्म नै ल एक दिनमै हजुरको 80-90 हारहारीमा बिरामी नियमित हेरेर त्यसरी चाहिँ उहाँले पहिलो दिन दोस्रो दिन त्यसरी नै बिताउनु भयो। अनि त्यसपछि जुन चाहिँ त्यो आएका बिरामीहरूमध्ये तिनीहरूमध्ये पनि अब सबैले अब तुरन्तै अहिले नै काठमाडौँ उहाँ लगेर जान सक्ने व्यवस्था चाहिँ गर्नुभएको थिएन, त्यो थिएन। त्यो भएपछि अब पछि कोही बिरामी यदि आफै आउन सक्ने हुनुहुन्छ भने उहाँहरूलाई काठमाडौँमा लगेर आफैले अब आफ्नै अब सिचुएसन अस्पतालबाटै उतैबाट पनि म थप सेवा दिन्छु भन्ने किसिमको कुरा गरेर कागजमा लेखेरै जानुभएको छ सरले।
उहाँको सन्देश के हो, खास गरी यस्तो ग्रामीण क्षेत्रमा बझाङ जस्तो एउटा भनौँ न विकट जिल्लामा उहाँ पुग्नु भएको छ, यसको सन्देश के हो? खास गरी डाक्टर गोविन्द केसी यसरी किन निस्किनुहुन्छ बेला बखतमा, कहिले जुम्ला कहिले बझाङ कहिले डोल्पा, उहाँ धेरै जनताको कहिले सिरा सप्तरीमा निस्किनुहुन्छ बाढीग्रस्त क्षेत्रमा, यसको सन्देश के हुनसक्छ डाक्टर गोविन्द केसीको सन्देश ठ्याक्कै डाक्टर सन्दीप सर?
यो अब मलाई लाग्छ सर, यो अब उहाँको मनभित्रको जुन त्यो सेवाको भाव नै हो यो मुख्यतः, त्यो बाहेक अब यसरी बाहिर निस्किराख्नु भएको बेलामा वरपरका मान्छेहरूले पाएको दुःख, अब हाम्रो जनताहरूले भनौँ न विशेष गरी जनताहरूले बिरामीहरूले अब भोग्नु परेको स्वास्थ्य अब अवस्था स्वास्थ्य समस्याका पीडाहरू त्यसले गर्दा पिरोलेर नै उहाँलाई चाहिँ अब आफू पटक पटक निस्किनुहुन्छ र यसका साथसाथै यसैले गर्दा अरूलाई पनि निस्किनको लागि एउटा सन्देश प्रवाह गर्नुहुन्छ जस्तो लाग्छ सर।
डाक्टर साहब तपाईँ नजिक नजिकै हुनुहुन्छ भनौँ न, 2-4 उहाँसँगै बस्नुभयो, खास गरी जनताको प्रतिक्रिया के हुन्थ्यो उहाँ गाउँमा पुगिरहँदा, जनतालाई सेवा गरिरहँदा, हाड जोड्ने नसा रोग विशेषज्ञको रूपमा उहाँ चाहिँ ती गरिब दिनदुखीहरूलाई चाहिँ सहयोग गरिरहँदा, जनताको फिलिङ्स के हुन्थ्यो, जनताको भोइस के हुन्थ्यो डाक्टर साहब?
हजुर, अब जनताको लागि सर अब डाक्टर गोविन्द केसी सर भनेको अब एउटा डाक्टर मात्रै होइन, त्यो बाहेक पनि उहाँले आफ्नो एउटा छुट्टै परिचय स्थापित गरिसक्नु भएको छ। एउटा सत्यको हजुरको चाहिँ बलिदानको त्यागको उहाँ चाहिँ एउटा प्रतिमूर्ति जस्तो भइसक्नु भएको छ हाम्रो देशमा। त्यो भएको कारणले पनि उहाँप्रति चाहिँ एउटा छुट्टै डाक्टर साथसाथै एउटा लगभग समाज सुधारकको छवि भनेपछि त्यो भएपछि उहाँलाई एकचोटि हेर्न मात्रै भए पनि जाम भन्ने किसिमको त्यस्तो खालको मानसिकता बन्दो रहेछ। अब त्यसका साथसाथै उहाँ अब एकदमै राम्रो डाक्टर चिकित्सक त हो नै, त्यो भएपछि सबैले एकचोटि सरसल्लाह गरेरै जाम भन्ने किसिमले त्यस्तो एउटा छाप पाइएछ।
अर्को एउटा कुरा मैले यहाँनिर जोड्न खोजेँ, उहाँले औषधि पनि आफ्नै झोलामा बोकेर जाने गरे उदाहरणहरू छन् सम्भवतः लाग्छ, यो तपाईँले देखि पनि सक्नुभयो होला। के छ गाउँमा अहिले पनि औषधि नपुगेको सिटामोल नपुगेको ठाउँमा उहाँ पुग्नु भएको छ, धेरै ग्रामीण जनतालाई उहाँले सेवा गरिरहँदा उहाँले औषधिको म्यानेजमेन्ट कसरी गर्नु भएको थियो, यहाँले के पाउनुभयो डाक्टर गोविन्द केसीको भनौँ न उहाँले गर्ने चरित्रहरू या भनौँ उहाँले गर्ने त्यो उपचारको विधिलाई यहाँले कसरी हेर्नुभयो सर?
अब सर अब यता डक्टर गेस्ट सर यता अब हाम्रो पिएचसीमा आउनु हुँदाखेरि उहाँले आफैले सुरुमै 5-6 कार्टुन एकदमै आधारभूत किसिमका औषधिहरू बढी प्रयोग हुने खालका त्यस्ता खालका औषधिहरू बोकेर आउनु भएको थियो। अनि अब हुनसक्छ अब सबै उहाँ जता जता जानुहुन्छ त्यहाँ चाहिँ अब औषधिको उपलब्धता नहुन सक्ने कारणले गर्दाखेरि त्यो अवस्थालाई मध्यनजर गरेर पनि सरले पहिले एउटा आफ्नो तयारी गरेर निस्किनुहुन्छ जस्तो लाग्छ सर।
अन्त्यमा सर ठ्याक्कै किनभने 8:10 भइसकेको छ, यसपछि अर्को कार्यक्रमलाई मैले सेट बनाउनका लागि छोड्नुपर्ने हुन्छ, हामी लाइभ छौँ, भिडियोमा मार्फत पनि यतिखेर हेर्दै हुनुहुन्छ, मैले मोबाइल मार्फत यतिखेर धेरै भिडियो यो गइरहेको छ, म क्षमा माग्न चाहन्छु उहाँहरूले हेर्दा अलिकति सरको फोन नउठेको कारणले। अन्त्यमा जस्तो यो यसले चाहिँ खास गरी जनप्रतिनिधि नेताहरूलाई के म्यासेज हुनसक्छ, किनभने जनताका लागि बोल्ने उहाँहरूले सेवा सुविधा दिन्छौँ स्वास्थ्यको उपचारका लागि जनतालाई सहुलियत बनाउँछु भनेर उहाँहरूले चुनावमा बोल्नुभयो तर गर्न सक्नु भएन, तर डाक्टर गोविन्द केसी एकजना आफै आफ्नो भनौँ न तलबबाट बचेको पैसा बचाएर त्यही पैसाले औषधि किनेर ग्रामीण क्षेत्रसम्म पुगेर आफ्नै गोजीबाट खर्च गरेर उहाँ चाहिँ पुग्नु भएको छ, यसले चाहिँ नेताहरूलाई के म्यासेज हुनसक्छ, यहाँले के भन्नुहुन्छ नेताहरूले के गर्नुपर्छ यस्ता विषयलाई लिएर उहाँहरूलाई पनि एउटा यो सचेत गराउने एउटा म्यासेज हुनसक्छ, यहाँले के भन्नुहुन्छ खास गरी नेताहरूलाई भन्नुहोस् त?
अब यसले विशेष गरी अब हाम्रो जो राजनीतिक दलका नेताहरू र जनप्रतिनिधिहरूलाई भनौँ, अब एक किसिमले अब राम्रोसँग अब आफ्नो हार्डवर्कमा विश्वास गर्ने मान्छेलाई होइन यसरी त्यस्तो मनमा सेवा भाव भएको मान्छे आफ्नो चोको तलबले चाहिँ डाँडा काँडा डुलेर सेवा गर्न सक्ने मान्छे यस्ता मान्छे डाक्टर केसी मात्रै होइन उहाँ लगायत अरू पनि छन् र अरू पनि होलान्, ती सबैले चाहिँ एउटा असल काम गर्ने वातावरणको सिर्जना गरिदिनु होइन, जसले गर्दाखेरि उहाँको बढीभन्दा बढी ज्ञान सिप क्षमता चाहिँ राज्यका जनताहरूको सेवामा आओस्, त्यो किसिमको एउटा वातावरण निर्माण गरिदिनु नै उहाँहरूको मुख्यतः जिम्मेवारी हुन आउँछ जस्तो लाग्छ।
हस् थ्याङ्क यू सो मच, यहाँ रात दिन सँगै हुनुहुन्छ सर, वास्तवमा डाक्टर गोविन्द केसी गाउँसम्म पुग्नु भएको छ, यहाँले सहयोग गर्नुभयो, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु सर म, थ्याङ्क यू सो मच।
हजुर एकदम धेरै धेरै धन्यवाद सर, मलाई पनि अब यो सरको बारेमा र आफ्ना कुराहरू चाहिँ जनतामा पुर्याउने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद।
हस् थ्याङ्क यू सो मच। यतिखेर हामीसँग बझाङबाट डाक्टर सन्दीप ओखेडा हुनुहुन्थ्यो, उहाँसँग हामीले चर्चा परिचर्चा बहस गऱ्यौँ, अलिकति देर भए पनि अन्धेर नै युवा भन्छन् बेला बखतमा तपाईँहरू थाहा छ, हामीले धेरै ढिलै भए पनि उहाँसँग हामीले जोड्यौँ मोबाइलबाटै भए पनि, धेरैले हेर्नुभयो थाहा पाइसक्नुभयो होला, हामीले टेलिफोनमा चाहिँ अर्का नेतालाई जोडेका थियौँ मिनबहादुर कुँवरलाई। कार्यक्रम आजको यो विशेष तातो बहस यहाँहरूले सुनिदिनु भयो, हामीले दुईवटा विषयमा डाक्टर गोविन्द केसी यतिखेर जनताको घरमा पुग्नु भएको छ ग्रामीण दूर राजमा, खास गरी उहाँ चाहिँ आफ्नै पकेट मनी बचाएर होस् या आफ्नै तलबलाई बचाएर आफै चाहिँ औषधि किनेर वास्तविक बेला बखतमा उहाँका टिका टिप्पणी हुने गर्छन् र वास्तवमा यहाँहरूलाई सबैलाई थाहा छ डाक्टर गोविन्द केसीले गर्दा नै आज मेडिकल कलेजको यो गति बढिरहेको छ, विकास निर्माण बढिरहेको छ, होइन भने म अनसनै बस्छु भनेर उहाँले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उहाँले भन्नुभयो, त्यसपछि यो गेटा मेडिकल कलेजको स्तर उन्नति र विकास सुरु भएको छ, यहाँ सबैलाई थाहा छ, वास्तवमा हामीले मनबाट चितायो र भित्री इच्छाले काम गर्न चाह्यो भने हार्डवर्क गर्न चाह्यो भने वास्तवमा असम्भव भन्ने कुरा केही पनि छैन, मात्र इच्छा शक्ति चाहिन्छ। यही सन्देश थियो आज हामीले दुईवटा विषय, मुक्त कमैयाको समस्या समाधानका लागि जसरी अहिले पछिल्लो समय सरकारले गर्नुपर्ने काम थियो गर्न सकेको छैन भने मुक्त कमैयाहरूले अहिले पनि आन्दोलन घोषणा गरेका छन्, भने अर्कोतिर चाहिँ हामीले डाक्टर सन्दीप ओखेडासँग कुराकानी गऱ्यौँ, डाक्टर गोविन्द केसी यतिखेर बझाङमा हाड जोड्ने नसा विभिन्न रोगका चाहिँ बिरामीहरूलाई उपचार गर्न बझाङमा हुनुहुन्छ, यिनै विषय प्रसङ्गमा आजको तातो बहस गऱ्यौँ, तातो बहस सुनिदिनु भयो हेरिदिनु भयो यहाँहरू सबैलाई म धेरै धेरै धन्यवाद दिँदै आजको यो विशेषसँग तातो बहसबाट म पनि बिदा माग्छु, हवस् नमस्कार।
ओहो दाई कता हिँड्नु भएको हतार हतारमा
पसलका लागि डिजिटल काटा किन्नु पर्ने म त पलिए जान लागेको
ए हो र दाई नेपाल सरकार गुणस्तर तथा नापतोल क्षेत्रीय कार्यालय धनगढीबाट प्रमाणित भएका डिजिटल तराजु टेबल तराजु